र श्रोता पनि तपाईँ सुन्नुहुन्छ एसबिएस रेडियोमा नेपाली कार्यक्रम र हाम्रो एसएमएस नम्बर हो 0429996263 0429996263 र अब समय भएको छ आर्थिक विषय सम्बन्धी कुरा गर्ने र तपाईँको प्रश्नहरूको जवाब दिन आर्थिक सल्लाहकार विश्वास भट्टराई अहिले हाम्रो साथमा हुनुहुन्छ। विश्वासजी नमस्ते र स्वागत छ एसबिएसको नेपाली कार्यक्रममा।
नमस्कार विजयजी, श्रोताहरूलाई पनि धेरै धेरै नमस्कार।
अघि नै हामीले अब छोटो तपाईँसँग कुरा गर्नुभन्दा अगाडि त्यो छोटो हामीले रिपोर्ट राखेको प्रस्तुत गरेका थियौँ कार्यक्रममा, जसमा चाहिँ अब प्रधानमन्त्री माल्कम टर्नबुलले विशेष गरी अस्ट्रेलियाको ब्याङ्किङ उद्योग अथवा यो वित्तीय क्षेत्रमा हुने कामहरू, ब्याङ्कहरूले गर्ने कामको शैलीबारे जाँच गर्न जुन सहाय आयोग स्थापना गरिएको छ त्यसबारे पनि छोटो चर्चा गरेका थियौँ। त्यसै गरी बिटकोइनका साथ मान्छेहरूले अब घर किनबेच गर्न सक्ने अवस्था पनि सुरु भएको भन्ने बारे कुरा गरे। एकजना बिल्डरले चाहिँ आफ्नो घर बेच्नलाई बिटकोइन पनि स्वीकार गर्ने भनी बताएका थिएन। यसबारे एकचोटि यसबाटै कुरा सुरु गरौँ होइन। सबभन्दा पहिला त ब्याङ्किङ क्षेत्र यो बारे छानबिन गर्न जुन सहाय आयोग स्थापना गर्ने सरकारको निर्णयको छ, कस्तो ब्याङ्किङ सर्कलमा त्यो फाइनेन्सियल सेक्टरमा चाहिँ कसरी लिएको छ यसलाई चाहिँ?
अब यसमा फर्स्टली एउटा कुरा चाहिँ रोयल कमिसनको जुन कुरा छ त्यो चाहिँ खास गभर्मेन्टले गरेको होइन कि ब्याङ्कहरूले आफै प्रम्प्ट गरे हो फर्स्टमा है, किनभने गभर्मेन्टले चाहिँ गरेको गर्ने भन्ने कुरालाई चाहिँ गभर्मेन्ट चाहिँ अगेन्स्टमा थियो। यो चाहिँ चारवटा मेजर ब्याङ्कलाई चाहिँ होइन यो चाहिँ गर्न नै राम्रो हुन्छ भन्ने किसिमले गरेको हो। यो खास लास्ट वान इयरमा चाहिँ के भने एससीको कम्प्लेन्टदेखि गभर्मेन्टको सिनियर इन्क्वायरीदेखि हेरेर ब्याङ्किङलाई चाहिँ एकदम बिचमा ल्यायो कि ब्याङ्किङ चाहिँ अनइथिकल जस्तो काम गरेको छ भन्ने धेरै गुनासोहरू आएपछि अनि यो चाहिँ यो क्रम धेरै बढेर अब यसलाई कसरी समाधान गर्दा पनि त्यो चारवटा ब्याङ्कले आफैले हात उठाएर ल होइन यसको लागि रोयल कमिसनै गरौँ, इन्क्वायरी नै गरौँ भनेर ब्याङ्कहरूले आफैले आफैले सरेन्डर गरेको यसमा चाहिँ
है। कस्तो छ त फिडब्याक अहिले त?
आई थिङ्क ब्याङ्कहरू चाहिँ यसमा अपडेटेड छन् किनभने जहाँसम्म ब्याङ्क छ हेर्नुहोस् अब हुन त हामी फाइनेन्सियल इन्स्टिट्युसनमा काम गर्नेहरूले होइन हो च्यालेन्जेसहरू छ, अब्स्ट्याकलहरू छ, तर जहाँसम्म मलाई लाग्छ फाइनेन्सियल इन्डस्ट्रीले चाहिँ सकेसँग आफूलाई ट्रान्सप्यारेन्ट पार्न खोजेकै छ, कस्टमरको बेनिफिटमै काम गर्न खोजेकै छ। ओभियसली स्टिल अ बिजनेस हो होइन, त्यही भएर मेरो विचारमा चाहिँ जहाँसम्म ब्याङ्किङ इन्डस्ट्री छ त्यो चाहिँ धेरै नै कन्फिडेन्स यसमा।
अनि अब हजुर अनि बिटकोइन बारे कुरा गरौँ है, बिटकोइनले चाहिँ अब फ्युचर बिटकोइन अब मात्रै एउटा मात्रै करेन्सी त होइन, डिजिटल करेन्सी धेरै फरक फरकको छन् होइन, तर सबभन्दा अहिले पपुलर नै भनौँ त्यो छ, तर मेन चाहिँ अब घर किनबेचमा चाहिँ भविष्यमा कतिको भूमिका निभाउला त यसले भनौँ न?
अब हेर्नुहोस् अब फ्युचर त अब एक्ज्याक्टली भन्न चाहिँ गाह्रो हुन्छ होइन, तर मेरो विचारमा हामीले जहाँसम्म फ्युचर जसरी फोरकास्ट गर्छ हरेक कुरामा डिजिटल आजतै अब बिटकोइनै नभनौँ तर जेनरल कुनै न कुनै फर्मको करेन्सी डिजिटल करेन्सीहरूको एक्सेप्टेन्स एज टाइम गोस् त्यो बढी चाहिँ हुन्छ जस्तो लाग्छ। नेचुरल प्रोग्रेसन पनि हो होइन, किनभने अहिले पनि अब एभ्रिथिङ इज नो बााउन्ड्रिज भने जस्तो भनौँ न ग्लोबलाइजेसनको कुरा आइरहेछ होइन, त्यसरी करेन्सीहरूमा चाहिँ एउटा लिमिटेसन के छ भने हरेक देशको स्पेसिफिक भयो, अब डिजिटल करेन्सीहरू चाहिँ एक्सेप्टेन्स जहाँ पनि जहिले पनि गर्न सकिने यिनीहरूको त्यो लिक्विड भएको हिसाबले फ्युचरमा गएर डेफिनेटली क्रिप्टो करेन्सीहरूको चाहिँ डिमान्ड चाहिँ बढ्छ होला अनि एक्सेप्टेन्स पनि बढ्छ होला। अहिले पनि हन्ड्रेड्स अफ अर्गनाइजेसन्स अलरेडी एक्सेप्ट गर्न थालिसक्यो, तपाईँले भने जस्तो सानोतिनो घरको ट्रान्जेक्सनहरू पनि हामीले फाटाफटो देखेकै छौँ होइन, अब त्यसमाथि डेबिट कार्डहरू बन्ने हल्ला पनि छँदैछ। यसको केट यसको आफ्नै ठाउँ हुन्छ होला, आफ्नै स्पेस हुन्छ होला, सर्टेन एउटा सानो या ठुलो प्लेयर एउटा सर्टेन स्ट्यान्डर्डमा हुन्छ होला जस्तो लाग्छ फ्युचरमा चाहिँ।
अब श्रोताहरूको प्रश्न तर्फ पनि लागिहाल्यौँ, अलिकति टाइम कम्बा भएर अलिकति हतार हतार गरेर हो, तर प्रश्नमा चाहिँ हाम्रो एकजना श्रोताको चाहिँ प्रश्न चाहिँ त्यही अब घर सम्बन्धी नै आएको छ है। यो चाहिँ के लेख्नु भएको छ भने अब घर त्यो बनाउन ढिलो भएकै कुरा हामीले त हामीले पहिला पनि गरेको थियौँ होइन, तर घर बनाउन जुन हामीले कन्ट्र्याक्ट साइन गरेको थियो त्योभन्दा अझै लामो भइरहेछ भन्ने कुरा आइरहेछ होइन, तर पैसा चाहिँ के उहाँले साइन गरेको एउटा अमाउन्ट तर त्योभन्दा बढी लाग्न भइरह देखिरहेछ भनेर उहाँले भन्नुभएको छ, के त्यो कन्ट्र्याक्ट पैसा चाहिँ के चेन्ज गर्न मिल्छ कि मिल्दैन भनेर उहाँले सोध्नु भएको छ, के छ
त्यसमा? अब यो अलिकति डिफरेन्ट छ, जेनरली हामीले कुरा गरेको चाहिँ फिक्स प्राइस कन्ट्र्याक्ट भन्छ, त्यसै प्रायः बिल्डरहरूले बनाएको कन्ट्र्याक्टहरू चाहिँ फिक्स प्राइस हुन्छ, त्यसमा पैसाको चेन्जेस हुनु नपर्ने हो होइन, सर्टेन एक्सक्लुजनहरू त्यही केही होला, तर इन जेनरल स्पिकिङ यस्तो कुराहरू चाहिँ फिक्स प्राइस भनेपछि फिक्स प्राइस कन्ट्र्याक्ट हुन्छ। हो टाइम फ्याक्टरले चाहिँ हामीले पहिला पनि यो कुरा गरेको थियो, कहिलेकाहीँ अब टाइम फ्याक्टर चाहिँ डिफ्रेन्ट पर्सपेक्टिभ, जस्तै पानी बढी लाएर काम गर्न नसक्ने दिन, पब्लिक होलिडेहरू पर्ला, धेरै कुराहरूको त्यस्तो हुन्छ होइन, त्यो अनुसार बिल्डरहरूले प्रोभिजन बनाउँछ। कति बिल्डरहरूले चाहिँ हामीले के पनि देखाएको छौँ भन्दाखेरि सर्टेन टाइममा घर नबनाएपछि विकली या समथिङको रेन्ट कम्पेन्सेट पनि गरेर देखाएको छौँ होइन, तर यो चाहिँ टिपिकली तपाईँको कन्ट्र्याक्ट जे छ कन्ट्र्याक्टमै हुन्छ, तर कन्ट्र्याक्टमा चाहिँ उल्लेखेको छ अरे कि यति महिनाभित्र घर नबनाएको खण्डमा हामीले तिनीहरूले फाइन तिर्नु पर्दैन, बिल्डरले कम्पेन्सेट गर्नु पर्दैन भन्ने क्लज छैन भने उनले गर्नुपर्ने जरुरी पनि हुँदैन, त्यसमा लुपहोल्स हुन्छ। यो चाहिँ अलिक स्पेसिफिक कुरा भयो सर्टेन कन्ट्र्याक्ट अनुसार
अनि अब त्यो उहाँले त लेख्नु भएको छैन, उहाँको फिक्स प्राइस थियो थिएन भनेर, तर फिक्स प्राइसमा चाहिँ त्यो प्राइस बढ्न मिल्दैन त्यसो भए?
जेनरली फिक्स प्राइस कन्ट्र्याक्ट भनेको जस्तो नामैले भनिहाल्छ, प्राय बिल्डरहरूले इस्यु गर्ने फिक्स प्राइस कन्ट्र्याक्ट, ब्याङ्कहरूको प्राय हाई लेभरेज लोन भनौँ न 80-90% लोनहरू पनि फिक्स प्राइस कन्ट्र्याक्टमा हुने कारण त्यही भएर हो. जब कन्ट्र्याक्ट ओपन कन्ट्र्याक्ट भन्छ हामीले, जसमा चाहिँ प्राइस फ्लक्चुएसन भेरिएसन हुन्छ, त्यस्तोमा चाहिँ ब्याङ्कले हाई लेभरेज भनेर 80-90% लोन गर्दैन, किनभने त्यही नै कारणले गर्दाखेरि फ्युचरको अनसर्टेनिटी भएर. उहाँलाई यसको बारेमा सबभन्दा फर्स्ट पोइन्ट अफ कल चाहिँ मेरो विचार, उहाँले आफ्नै बिल्डिङ कम्पनीमा एक्चुली कम्प्लेन्स डिपार्टमेन्ट एक्चुली कम्प्लेन गर्ने, अनि त्यहाँबाट म्यारो डिस्प्युट नै मास्टर बिल्डर एसोसिएसनहरूमा गएर कम्प्लेन गर्ने रिजोल्युसनको लागि अप्सनहरू चाहिँ छ.
ए अप्सन चाहिँ छ, त्यही अब बढ्यो भन्दैमा त्यो स्वीकार गर्नुपर्छ भन्ने छैन.
हजुर, किनभने उहाँको राइटफुल्ली अब हो त्यो फिक्स प्राइस कन्ट्र्याक्ट हो भने त्यसरी बढ्नु नपर्ने हो.
अर्को अर्को क्वेसन छ, अब हुन त अब तपाईँले स्ट्राटा बारे कति जानकारी छ थाहा छैन होइन, तर स्ट्राटाले कुनै अब आफ्नो बिल्डिङ इन्सुरेन्सको उसमा स्ट्राटाले इन्सुरेन्स नगर्ने एरियामा केही ड्यामेज भएको छ भने के हुन्छ भनेर उहाँले सोध्नु भएको छ है. ब्याङ्कको हिसाबले त्यस्तो केही तपाईँलाई थाहा छ कि?
हामीले त्यो चाहिँ टपिकल त्यो इन्सुरेन्स इन्डस्ट्री पर्यो है. अब किनभने हरेक स्ट्राटाको आफ्नै लिमिटेसन र ऊ हुन्छ, जेनरली स्पिकिङ स्ट्राटाले कमन एरियाहरू हेर्ने हो. अब उहाँले भन्न खोजेको कमन एरियाभित्र आफ्नै घरभित्रको कोठाभित्रको केही छ भने चाहिँ त्यो जेनरलीमा स्ट्राटाको बाउन्ड्री बाहिर भयो तपाईँको आफ्नो पर्सनल भयो, त्यसलाई तपाईँले आफ्नै पर्सनल इन्सुरेन्स लिनुपर्ने हुन्छ.
अर्को एउटा क्वेसन आएको छ, यो चाहिँ इन्कम प्रोटेक्सन इन्सुरेन्सको भनेर लेख्नु भएको छ है. उहाँले चाहिँ सोध्नु भएको छ अब यो इन्कम इन्सुरेन्स गरेर फाइदा हुन्छ कि त्यो पैसा बरु आफ्नै ब्याङ्कमा जम्मा गरेकै फाइदा हुन्छ भनेर सोध्नु भएको छ. के के छ
इन्सुरेन्स भनेको? नामैले भन्छ इन्सुरेन्स भनेको जस्ट इन केस भन्ने कुरा होइन. अब म चाहिँ अब हामी चाहिँ फाइनेन्स इन्डस्ट्रीमा भएकोहरू चाहिँ हामीलाई जहाँसम्म लाग्छ इन्सुरेन्स भनेको चाहिँ एज अ पार्ट अफ द थिङ हो. जुन जहिले पनि तपाईँले एसेट बिल्डअप गरेपछि त्यसको सर्टन एस्पेक्टमा तपाईँलाई त्यसको इन्सुरेन्स कभर हुनुपर्छ. सानो इक्जाम्पल, हामीले गाडी किन्छौँ, गाडीको इन्सुरेन्स गर्छौँ होइन. अब हामी भने पनि मान्छे भने पनि हाम्रो पनि लाइफ स्टाइल हुन्छ, हामीले 30-40 वर्ष काम गर्छौँ, त्यो बेला हामीलाई पनि केही हुनसक्छ नि होइन. त्यसको लागि इन्सुरेन्स भन्ने कुरा चाहिँ राम्रो. अब पैसा सेभिङ्स भने पनि आफ्नो ठाउँमा छ होइन, तर मेन कुरा के बुझ्नुपर्छ भने फन्डामेन्टल इन्कम प्रोटेक्सन भनेको चाहिँ तपाईँको कमाउने इन्कमलाई सेभ गर्ने हो. यदि तपाईँले जति नै पैसा बचाए पनि होइन, फर इक्जाम्पल भोलि यदि मान्छेलाई केही भएर इन्कमै आएन भने त सबै थोक सिद्धि संसारमा होइन, सबै थोक इन्कमै आइन छ, हाम्रो लोन, हाम्रो मोर्गेज, हाम्रो बच्चाको खाने, बच्चाको स्कुलदेखि सबै कुराहरू. त्यही भएर यो चाहिँ इम्पोर्टेन्ट एस्पेक्ट हो है मेरो विचारमा. तर इन्कम प्रोटेक्सन मात्रै होइन कि, अरू धेरै कुरा इन्सुरेन्सहरू पनि हुन्छ मान्छेको लाइफमा, म बुझ्छु होइन. त्यही भएर उहाँले यसको बारेमा चाहिँ कतिको कुन इन्सुरेन्स कति राम्रो छ, कुन इन्सुरेन्स गरेर कति फाइदा हुन्छ भनेर अलिकति डेप्थमा जाने हो भने चाहिँ प्रोब्ली एउटा इन्सुरेन्स एडभाइजरसँग एक्चुली बसेर सल्लाह गरेर आफ्नो बजेटिङ गरेर अनि त्यसपछि कुन राम्रो कुन नराम्रो के गर्दा बेटर होला भन्ने अप्सन आइन्छ होला. यसरी जेनरली एउटा इन्सुरेन्स राम्रो एउटा इन्सुरेन्स नराम्रो भन्दा पनि एक्चुअल उहाँलाई के को निड छ त अहिलेको सिनारियो भन्ने कुरा इम्पोर्टेन्ट हुन्छ.
अब अन्त्यमा एकचोटि जानुभन्दा अगाडि अन्तिम प्रश्न विश्वजी एक मिनटमा है, अब उहाँले चाहिँ त्यही अघि नै बिटकोइनको बारे प्रश्न सोध्नु भएको छ, जुन ब्याङ्कले चाहिँ अब उहाँले लेख्नु भएको छ मैले अब बिटकोइनबाट घर किन्न लागि भने त्यो ब्याङ्कले भ्यालुएसन कसरी गर्छ भनेर सोध्नु भएको छ, के के छ?
जब बिटकोइनबाट घर किन्ने भनेको कन्सेप्ट कस्तो पनि तपाईँको आफ्नै क्यासले किने जस्तै कुरा हो, त्यसमा ब्याङ्क जेनरली इन्भल्भ हुँदैन, त्यसमा मोर्गेजहरू हुँदैन. बिटकोइन चाहिँ कस्तो, बिटकोइनले किन्ने भनेको बिटकोइन चाहिँ फर्म अफ ट्रान्जेक्सन मात्रै हो. तपाईँले चेकको ठाउँमा क्यासको ठाउँमा त्यो बिटकोइनलाई चाहिँ मिडियम बनाएर किन्ने भन्ने कुरा मात्रै हो.
त्यसले घरको भ्यालुलाई त्यस्तो असर पर्ने त्यस्तो केही हुँदैन.
जेनरली तपाईँले मैले विशेष जस्तो फर इक्जाम्पल 500,000 एउटा युनिट किन्नु भयो अरे सिडनीमा होइन, तपाईँले त्यो करेन्सीमा पे गर्ने बेला चाहिँ उताको भेन्डर भने किन्ने मान्छेले पनि मान्ने, तपाईँले पनि मान्नु भयो, दुइटाको बिचको ट्रान्जेक्सन मिडिया चाहिँ तपाईँहरूले अब अरूभन्दा बिटकोइनको मार्फत गर्ने एउटा
हजुर हजुर विश्वासजी, अब अर्को महिना फेरि कुरा गरौँला. आजलाई चाहिँ छोटो भए पनि समय दिनुभएकोमा धेरै धेरै धन्यवाद.
धन्यवाद विजयजी.
र श्रोता हुनुहुन्थ्यो आर्थिक सल्लाहकार विश्वास भट्टराई, र हामीलाई प्रश्न पठाउनुहुने सम्पूर्ण श्रोताहरूलाई पनि फेरि पनि धन्यवाद दिन चाहन्छु र आफ्नो प्रश्न पठाउँदै गर्नुहोला. आगामी महिना उहाँ पुनः आउनुहुने